بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے غزہ میں صہیونی حکومت کے جنگی جرائم اور اقوام متحدہ کی جانب سے اس کی تصدیق اور توثیق. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. جہاں یقیناً ہمارے بیشتر ناظرین کو گزشتہ برس جولائی اور اگست کے وہ قیامت خیز اور لرزہ خیز ایام یاد ہوں گے جب صہیونی حکومت نے غزہ کے نہتھے بے گناہ اور معصوم شہریوں، خاص طور پر بچوں اور خواتین پر قیامت ڈھا دی تھی اور 51 روز تک غزہ کے نہتھے شہریوں پر آگ اور بارود اور اس کے گولے برسائے تھے. اس واقعے میں، یا یوں کہا جائے کہ اس انسانیت سوز اور بھیانک جرائم میں، کم از کم 2300 نیتھے فلسطینی شہری شہید ہوئے تھے، جن میں بڑی تعداد بچوں اور خواتین کی تھی، اور ایک ماں کے تو ایک ہی وقت میں، ایک آن میں 8 بچے شہید ہو گئے تھے. اس کے بعد عالمی سطح پر اسرائیل کی اس وحشیانہ بربریت اور جرائم کی تحقیقات کا مطالبہ شروع ہوا، اور بالآخر اقوام متحدہ کے آزاد تحقیقاتی ادارے نے غزہ میں 51 روزہ اسرائیلی جارحیت اور اس کے جرائم کی تحقیقات کا آغاز کیا، اور اب اس کی رپورٹ منظر عام پر آئی ہے. 113 صفحات پر مشتمل رپورٹ میں اسرائیل کو جنگی مجرم قرار دیا گیا ہے. اسرائیل کو جنگی مجرم قرار دیے جانے کے بعد اب فلسطینی گروہوں نے اسرائیل کے خلاف عالمی عدالت میں شکایت کرنے کا فیصلہ کر لیا ہے، اور اطلاع ہیگ کی عدالت میں فلسطینیوں کی طرف سے اسرائیل کے خلاف پہلا مقدمہ درج کیا جائے گا. سوال یہ پیدا ہوتا ہے کہ گولڈ اسٹرن کی رپورٹ بھی اس سے پہلے غزہ ہی کے تعلق سے، جو 40-42 روزہ جنگ تھی 2009 میں، اس سلسلے میں بھی آئی تھی، لیکن کیا اس رپورٹ کی بنیاد پر اسرائیل کے خلاف کسی قسم کی کارروائی کی جا سکی؟ کیا ہیگ کی عدالت میں فلسطینی گروہوں کی طرف سے اگر اسرائیل کے خلاف کوئی مقدمہ درج کیا جائے گا تو اسرائیل اس مقدمے میں طلب کیا جا سکے گا؟ جبکہ ہیگ کی عدالت کا تو اسرائیل رکن بھی نہیں ہے، اور ساتھ ہی امریکہ اور مغربی طاقتیں بھی اسرائیل کی پشت پر ہیں. اور اس رپورٹ کی ایک دلچسپ بات یہ بھی ہے کہ جہاں اسرائیل کو جنگی مجرم قرار دیا گیا ہے، وہیں اسرائیل کو خوش کرنے کے لیے اقوام متحدہ نے اتنا سا پہلو ضرور رکھا ہے کہ کہا ہے کہ اس جنگ کے دوران کہیں نہ کہیں فلسطینی گروہوں نے بھی جنگی جرائم کا ارتکاب کیا ہے. آپ دیکھیں کہ 51 روز تک اسرائیل نے کس بربریت اور کس انسانیت سوز مظالم اور جرائم کا ارتکاب کیا، اور اس کے دفاع میں اگر نیتھے فلسطینی معمولی سے راکٹ فائر کرتے ہیں، اور وہ بھی فوجی ٹھکانوں پر صہیونی حکومت کے، تو کیا یہ جنگی جرم ہو سکتا ہے؟ بہرحال یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں. مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ ترتیب دی ہے، پہلے اسے دیکھتے ہیں پھر اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
اقوام متحدہ نے 2014 میں ہونے والی 50 روزہ جنگ غزہ کے بارے میں اپنی رپورٹ پیش کرتے ہوئے کہا ہے کہ جنگ میں غیر معمولی تباہی ہوئی ہے. 2014 کی جنگ غزہ کی تحقیقات کے لیے تشکیل دیے جانے والے کمیشن آف انکوائری نے کہا ہے کہ اس نے کافی اطلاعات جمع کی ہیں جن سے یہ پتہ چلتا ہے کہ عین ممکن ہے کہ اسرائیل نے جنگی جرائم کا ارتکاب کیا ہو، جبکہ حماس پر بھی اس کا شبہ ظاہر کیا گیا ہے. اقوام متحدہ کے کمیشن نے اپنی سفارشات جنیوا میں پیش کی ہیں. کمیشن نے کہا ہے کہ لڑائی کے دوران شدید طاقت کا مظاہرہ کیا گیا، جس میں 6000 سے زیادہ اسرائیلی فضائی کارروائیاں ہوئیں اور ٹینک اور گولہ باری کے تقریباً 50,000 فائر کیے گئے. 50 روزہ لڑائی کے دوران فلسطینی مسلح گروپوں نے اسرائیل کے خلاف 4,881 راکٹ اور بھاری دہانے کے 1,753 گولے پھینکے. یاد رہے کہ 50 روزہ جنگ غزہ میں 2,200 سے زیادہ فلسطینی شہید ہوئے تھے اور صہیونی حکومت نے غزہ پٹی کے محصور علاقے کو بڑی بے رحمی سے اپنے حملوں کا نشانہ بنایا تھا۔ صہیونی حکومت نے رہائشی مکانات کے ساتھ ہی اقوام متحدہ کی نگرانی میں چلنے والے اسکولوں پر بھی عمدن حملہ کیا تھا، جس میں بچے اور خواتین شہید ہوئے تھے۔ ان اسکولوں میں عام شہریوں نے پناہ لے رکھی تھی۔ فلسطینیوں کی جوابی کارروائی میں 73 افراد ہلاک ہوئے تھے۔ اموات کی تعداد یہ ظاہر کرنے کے لیے کافی ہے کہ اس جنگ میں کیسی بربریت کا مظاہرہ کیا گیا تھا۔ تاہم اقوام متحدہ نے اپنی رپورٹ میں فلسطینی تنظیموں کو بھی مورد الزام قرار دے کر ایک طرح سے یہ تاثر دینے کی کوشش کی ہے کہ جنگ میں دونوں فریقوں نے غلطیاں کی ہیں۔ صہیونی حکومت کے سلسلے میں اقوام متحدہ سمیت عالمی اداروں کا ہمیشہ سے یہی رویہ رہا ہے۔ البتہ اس سلسلے میں امریکہ اور دیگر مغربی ممالک کے دباؤ کی وجہ سے عالمی اداروں نے اسرائیل کے حق میں رپورٹیں دی ہیں۔ بہرحال اس رپورٹ پر اپنے رد عمل میں صہیونی وزیراعظم بنیامین نیتن یاہو نے کہا ہے کہ اسرائیل جنگی جرائم نہیں کرتا۔ اسرائیل انہی کے بقول ایک دہشت گرد تنظیم کے خلاف اپنا دفاع کرتا ہے جو اس کو تباہ کرنے پر تلی ہوئی ہے اور بہت سے جنگی جرائم میں ملوث رہی ہے۔ نیتن یاہو نے گستاخانہ انداز میں کہا کہ اسرائیل طاقت کا استعمال جاری رکھے گا اور ان کے خلاف پرعزم ہے جو ہمارے شہریوں کو نقصان پہنچانے کے خواہاں ہیں، اور بین الاقوامی قانون کے مطابق اقدام کیا جائے گا۔ فلسطینی تنظیم تحریک حماس نے بھی رپورٹ پر تنقید کی ہے۔ حماس کے سینئر اہلکار غازی حماد نے کہا ہے کہ اقوام متحدہ کی رپورٹ نے مظلوم اور قاتل کے درمیان ایک غلط توازن برقرار رکھنے کی کوشش کی ہے۔ انہوں نے کہا کہ حماس کے راکٹ اور گولہ باری کا ہدف اسرائیلی فوجی ٹھکانے تھے، نہ کہ شہری۔ حماس کے ترجمان سمی ابو زہری نے اسرائیلی رپورٹ کو فضولیات سے تعبیر کیا ہے۔
جناظرین، اب چلتے ہیں سیدھے اسلام آباد، جہاں پر موجود ہیں اس وقت سینئر تجزیہ نگار اور ممتاز دانشور ثاقب اکبر صاحب۔ السلام علیکم جناب۔
علیکم السلام ورحمۃ اللہ۔
جی ثاقب اکبر صاحب، آپ نے رپورٹ سنی اور ظاہر ہے کہ صورتحال آپ کے پیش نظر ہے۔ صہیونی حکومت کے وزیراعظم نیتن یاہو نے اس رپورٹ کو جو اقوام متحدہ کے آزاد کمیشن نے جاری کیا ہے مسترد کیا ہے، اور اس نے کہا کہ ہم نے جنگی جرائم کا ارتکاب نہیں کیا۔ تو اگر وہ جنگی جرائم نہیں تھا تو پھر کیا اسے کہا جائے گا، کس چیز کا نام دیا جائے گا ان جرائم کو؟
میرا خیال یہ ہے کہ اسرائیل کا تو وجود ہی جنگی جرائم کے نتیجے میں عمل میں آیا ہے، اور اسرائیل جب سے اس طرح سے ایک صہیونی ریاست کے طور پر مغرب کی اور خاص طور پر اس وقت برطانیہ کی اور اس کے اتحادیوں کی آشیرباد سے قائم ہوا ہے، اس کی تو جنگی جرائم کی اتنی بڑی فہرست ہے کہ کسی اور کی اتنی بڑی جنگی جرائم کی فہرست نہیں۔ اگر ہم صرف آج کی رپورٹس اور کل کی رپورٹس کو ہی اگر دیکھ لیں تو اسرائیل مسلسل جنگی جرائم کا ارتکاب کرتا چلا جا رہا ہے۔ یعنی ابھی تک اس کو نیچے بیت المقدس میں مسجد اقصیٰ کے نیچے اس کی کھدائی کا جو ہے وہ سلسلہ جاری ہے، اور آج تک کی رپورٹس کے مطابق یہ جو ہے نا وہ جاری ہے۔ کسی وقت بھی جو ہے وہ وہاں پہ بڑا کوئی دھماکہ اور بڑا نقصان جو ہے وہ ہو سکتا ہے۔ آج کی رپورٹس کے مطابق بھی اس نے جو وہاں فلسطینی تھے ان کے باغات کو آگ لگائی ہے۔ آج کی رپورٹس کے مطابق اس نے اس وہاں پہ جو کھیت اور کھلیان تھے ان کو آگ لگائی ہے۔ یعنی کوئی ایسا دن نہیں گزرتا ہے اسرائیل کا کہ وہ جنگی جرائم نہ کرے۔ اور حقیقت تو یہ ہے کہ یہ تو رپورٹس ایسی نہیں ہیں کہ اگرچہ رپورٹس آئی ہیں جس میں اسرائیل کے جنگی جرائم کا جو ہے وہ ذکر کیا گیا ہے، یہ اسرائیل کا بھی پرانا طرز عمل ہے کہ وہ اس طرح کی تمام رپورٹس کو جو ہے، اور اقوام متحدہ میں بڑی طاقتیں جو اسرائیل کی سرپرست ہیں وہ ایسی رپورٹس کا کوئی کسی قسم کا نتیجہ بھی پھر کوئی نہیں نکلتا، بلکہ اسرائیل کے خلاف جتنی پابندیاں لگائی گئی تھیں ان پابندیوں کو بھی دن بدن جو ہے وہ ختم کر دیا گیا ہے۔ اسرائیل کے خلاف جو قراردادیں مذمت کی منظور کی گئی تھیں ان قراردادوں کو بھی آہستہ آہستہ واپس لیا جا رہا ہے، اور بہت ساری واپس لی جا چکی ہیں۔ اس کا مطلب یہ ہے کہ اسرائیل کی جنگی جرائم کی اس طرح سے ذکر کرنے سے تو مسئلہ حل نہیں ہوتا۔ آپ کسی اور جگہ آپ دیکھیں کہ کوئی واقعہ ہو اور امریکہ چاہے اور برطانیہ چاہے تو تیز رفتاری سے اس پر جو ہے وہ ایکشن کرتے ہیں، فوج لے جاتے ہیں، چڑھائی کرتے ہیں، لیکن جب ان کے اپنے مفادات کے مطابق ہو تو دنیا کی آنکھوں میں جھول جھونکنے کے لیے، اپنا ڈالنے کے لیے جو آپ مرضی ایک رپورٹس وغیرہ دے دیں، اسرائیل پھر اس کو ڈینائی کر دیں۔ اسرائیل کے خلاف پھر کاروائی ہونی چاہیے نا، جیسے باقی جگہوں پر अमेरिका जो है वो अपनी फौजें लेके चढ़ दौड़ता है। अगर 9/11 के मसले पे वो इतनी बड़ी जंगी कार्रवाई कर सकते हैं तो जितनी बड़ी तबाहियां इसराइल के हाथों तमाम उसके हमसाया मुल्कों में आज तक रूनुमा हो चुकी हैं। लुबनान की जैसे उसने कई दफा ईंट से ईंट बचाई है, उसने उर्दन का एक हिस्सा अभी तक उसके कब्जे में है, उसने कितनी इकोनॉमी और कितनी ताकत तबाह की है मिस्र की। अब मिस्र में जो भी हुआ वो तो एक अलग इशू है, लेकिन कौन सा उसका हमसाया है जो उसके जुल्म और तशद्दुद से जो है वो बचा हो। ये थोड़ा बहुत आप ये देखें कि अगर अगर फलस्तीनियों को उनकी अपनी ज़मीनें, अच्छा ये भी एक बड़ी अहम बात है कि ताज़ा बताज़ा नई से नई बस्तियां बनाने के लिए वो ज़मीनों को हथियाना और इसराइल और कब्जे करना, उनके मकानात को गिराना। अभी भी एक इसराइल के खिलाफ जो है वो सुप्रीम कोर्ट में एक पटिशन जो है वो दाखिल की है फलस्तीनियों ने कि हमारी सरजमीनों को जो है वो कब्जा किए कर रहे हैं और एक नई बस्ती जो है वो तामीर कर रहे हैं। कौन नहीं जानता कि यूएनओ में नई बस्तियां तामीर करने पर जो है वो इसराइल के पाबंदी है, इसके बावजूद वो किए जा रहे हैं। अगर इसराइल वाकई ये सब कुछ यूएनओ की नाक के नीचे कर रहा है और यूएनओ फकत जो है वो जुबानी जमा खर्च करता है कभी कभार ताकि हमसाया मुल्कों में जो अपराइजिंग है, जो इस्लामी बेदारी है, जो सहयूनियत के खिलाफ एक लहर है जिसको दबाने के लिए जो वहाँ पे उनके बिठाए हुए मोरे हैं वो भी किरदार अदा कर रहे हैं, इसराइल भी अपना किरदार अदा कर रहा है, सिर्फ अवाम को मुतमईन करने के लिए उनकी आंखों में धूल झोंकने के लिए इस तरह की बातें हो रही, वरना कौन नहीं जानता कि इसराइल इस तरह की कवानीन बना रहा है। आप ये देखें कि जेल के कैदियों को जबरदस्ती खाना खिलाने के लिए इसराइल की पार्लियामेंट में बहस जारी है और दुनिया में यूएनओ के और आलमी कवानीन के मुताबिक वो इस तरह का कानून नहीं
जी,
बना।
साकिर रफ़ी साहब जी, मैं फिर हाजिर हूँ आपकी खिदमत में, बहुत शुक्रिया। चलते हैं कराची, इस वक्त मौजूद हैं एक और सीनियर तर्ज़ निगार जनाब इरफान अली साहब। अस्सलाम वालेकुम जनाब इरफान अली साहब, मैं आपसे पूछना चाहूँगा कि इस रिपोर्ट के बाद इसराइली वज़ीर आज़म नेतन्याहू ने कहा है कि उनके अपने अल्फाज हैं कि हम तो अपना दिफा करते हैं एक दहशतगर्द ग्रोह के खिलाफ, क्या कहेंगे उनके इस जुमले पर आप?
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु, बिस्मिल्लाहिर रहमानिर रहीम। देखिए, नेतन्याहू जो है वो एक नंबर का झूठा आदमी है और जो कुछ भी जो है वो नेतन्याहू समेत सहयूनी जो ऑफिशियल्स हैं वहाँ के इस फेक स्टेट ऑफ इसराइल के, ये सारे के सारे जो है उस दहशतगर्दी के नतीजे में एक जाली रियासत के बानियान की औलादों में से हैं के जो इरगन थे या जो है जीवी या जो है हगाना, ये इस किस्म के दहशतगर्द जो है ग्रोह थे सहयूनी यानी कि नस्ल परस्त यहूदी ग्रुप थे के जो पूरी दुनिया से लाकर यहाँ पर मतलब जो है जो तारकीन वतन थे गैर कानूनी तौर पर लाकर आबाद किए गए थे और अंडर ग्राउंड या अंडरवर्ल्ड टाइप की जो तंजीमें थी दहशतगर्द उनके ज़रिए इन्होंने ये सारी जो है कार्रवाइयाँ की थी। ये उसी का तसलसल है और उसी का वाकयात में से जो है ये नेतन्याहू भी एक शख्सियत है। तो मामला ये है कि जो है गज़ा और वेस्ट बैंक जो है वहाँ पर कौन सा दहशतगर्द ग्रुप है, ये इस बात का तायुन कौन करेगा? वो अकुपाइड टेरिटोरीज इस इंटरनेशनल लॉ के तहत भी है जिस इंटरनेशनल लॉ को कभी भी इस जाली रियासत पर अप्लाई नहीं किया गया। तो बुनियादी बात यह है कि जो है गज़ा से पहले कोई कार्रवाई की गई है वहाँ पर या ये सब चीज़ें जो है सरजमीन मुकद्दस फलस्तीन पर रद्द अमल के तौर पर कुछ किया गया है, ये चीज़ देखनी होगी। यानी कि जब आप जो है ये नस्ल परस्त यहूदी पूरी दुनिया से गैरकानूनी तौर पर आकर जो डेमोग्राफिक पोजीशन को बैलेंस को जो है साजिशी तरीके से टर्न करने के लिए यहाँ पर आबाद किए गए और उस सरजमीन मुकद्दस फ़लस्तीन का नाम इसराइल रख दिया गया और वहाँ पर जो उसके असली जो बाशिंदे थे फ़लस्तीनी, ख्वाह वो अरब मुसलमान हो या अरब ईसाई हों, और जो तो उनको तो जो है तीसरे दर्जे का शहरी भी तस्लीम नहीं किया गया इस सरजमीन पर, तो फिर यहाँ पर दहशतगर्द हुआ कौन? पहले इस चीज़ का तायुन होना चाहिए। मतलब जो इंटरनेशनल लॉ के तहत कोई भी जो है नेशनल जो रेजिस्टेंस ग्रुप होता है वो लेजिटिमेट होता है, वो दहशतगर्द नहीं होता है।
پھر جو جو چیز جو اس رپورٹ کے حوالے سے ہے یا جو ہے نیتن یاہو جس بات سے نظر چرانا چاہ رہا ہے وہ یہ ہے کہ جو ہے یہ رپورٹ ہے 2014 کی غزہ کی جو جنگ پر, اور سب کو معلوم ہے پچھلی دفعہ بھی جب یہ جنگ ہوئی تھی تب بھی جو ہم نے یہ عرض کیا تھا کہ یہ ایک یونیلیٹرل انجسٹیفائیبل جنگ تھی, اور ایک ڈرامہ کیا گیا تھا اور غزہ
جی. میں پھر حاضر ہوں گا آپ کی خدمت میں جناب عرفان علی صاحب, چلتے ہیں اس وقت لندن اسٹوڈیو جہاں پر موجود ہیں ممتاز دانشور جناب منظور رضوی صاحب جن کی گہری نظر مشرق وسطی کے حالات پر. السلام علیکم جناب.
وعلیکم السلام ورحمۃ اللہ.
جی منظور رضوی صاحب, میں آپ سے پوچھنا چاہوں گا کہ اب جو اقوام متحدہ کی رپورٹ آ گئی ہے اور اس رپورٹ میں اسرائیل کو جنگی مجرم قرار دیا گیا ہے, تو کیا بس اعلان کافی ہے یا عمل بھی کچھ ہوگا, اقدام بھی کچھ ہوگا؟
بسم اللہ الرحمن الرحیم. سب سے پہلے میں یہ عرض کرنا چاہتا ہوں, یہ جو رپورٹ آئی ہے یقین کیجئے کہ اس میں امت مسلمہ کا کوئی ہاتھ نہیں ہے. خدا بھلا کرے ان غیر مسلموں کا جن کے ذہنوں میں ابھی تک یہ زخم تازہ ہیں اور جنہوں نے ہر وقت فلسطینی مظلومین کا ساتھ دیا ہے, ان کی وجہ سے اگرچہ یہ اشک شوئی ہے, صرف آنسو پوچھنے والی بات ہے, اس میں کوئی جان نہیں اس رپورٹ میں, لیکن انہی کا کارنامہ ہے. میں آپ کی توجہ اس بات کی طرف مبذول کرنا چاہتا ہوں کہ اسرائیل کا جب سے مسئلہ کھڑا ہوا ہے, فلسطینیوں پر ظلم و ستم کا آغاز ہوا ہے, صرف تین جنگیں ہوئی ہیں جو عربوں کی طرف سے کہہ لیجیے ان کی ابتدا کی گئی یا انہوں نے کوشش کی فلسطینیوں نے کہ ہمارے حقوق واپس ملے. 1948 کی ہوئی جس میں یہ کہا گیا کہ شاہ فاروق کی بدماشی کی وجہ سے غلط اسلحہ دیا گیا اور مسلمان جنگ ہار گئے. 67 میں تقریباً 3 گنا زیادہ اسرائیل نے جگہوں پہ قبضہ کر لیا, کچھ بھی نہ ہوا. پھر 1973 میں سادات صاحب نے کچھ کوشش کی کہ کسی طرح کم از کم ان کا علاقہ ان کو واپس مل جائے. اب اس بات کو 43 برس ہو گئے ہیں. یقین کیجئے کہ ان 43 برسوں میں اللہ بھلا کرے حزب اللہ کا, سید حسن نصر اللہ کا اور اسلامی ریپبلک آف ایران کا, کہ ان کی وجہ سے کچھ نہ کچھ پہل ہوتی رہی اور اسرائیل کو یہ باور کراتا جا رہا اور دنیا کو بھی یہ پیغام دیتے رہے کہ فلسطینیوں کا مسئلہ باقی ہے اور ان کے حقوق کی حفاظت اور ان کے حقوق کی واپسی کرنی چاہیے. ورنہ یقین کیجئے کہ کسی عرب ملک کو یا کسی اسلامی ملک کو ان 43 سالوں کے اندر یہ توفیق نصیب نہیں ہوئی کہ وہ کبھی متحدہ ہو کر کم از کم کوئی تھوڑی سی کوشش کر کے اسرائیل کے خلاف بات کریں, زبانی ہی بات کر لیں. دیکھیے یہ بیانات وغیرہ جو ہوتے ہیں یہ محمل قسم کی چیزیں ہیں. تو میں کہنا عرض یہ کرنا چاہتا ہوں کہ جہاں پیچھے کوئی قوت ایسی قوت نافذہ یا مؤثر طاقت آواز نہ ہو تو یہ رپورٹیں جو ہوتی ہیں یہ تو محض ایک ان لوگوں کو مطمئن کرنا کا بہانہ ہے جو یورپ میں رہتے ہیں, امریکہ میں کچھ ہیں, کچھ دوسرے ممالک میں ہیں, کہ جو کبھی کبھی اسرائیل کے خلاف فلسطینیوں کے حقوق کے لیے آواز بلند کرتے ہیں. تو یہ ان کی اشکشوئی کے لیے یہ رپورٹیں اس قسم کی لائی جاتی ہیں. ورنہ جہاں تک تعلق ہے امت مسلمہ کا, میں سمجھتا ہوں کہ اسرائیل کا سے بڑھ کر اس میں ان غدار اور اس میں ان بے حس مسلمان حکومتوں کا, ان کے حکمرانوں کا ہاتھ ہے کہ جو فلسطینیوں کو روزانہ ذبح ہوتے دیکھ رہے ہیں اور ان کو توفیق نہیں ہوتی. کچھ تھوڑا سا ہوا کہ کسی نے کچھ تھوڑے سے پیسے دے دیے, کبھی کوئی جا کے یو این او میں تقریر کر ڈالی, بس اس کے علاوہ نہ انہوں نے کبھی فلسطینیوں کی مدد کی ہے, بلکہ درپردہ سعودیوں نے, بحرینیوں نے, قطریوں نے, گلف سٹیٹ والوں نے, کئی اس کے متعلق کتابیں لکھی جا چکی ہیں, رپورٹیں سامنے آ چکی ہیں کہ وہ درپردہ اسرائیل کو اکساتے رہتے ہیں کہ ان فلسطینیوں کو ختم کرو. بلیک فرائیڈے کو کیا ہوا تھا 1973 میں, 1975 میں شاہ حسین نے کیا کیا فلسطینیوں کے ساتھ, پھر جب کویت کا مسئلہ ہوا تو پھر فلسطینیوں کے ساتھ کیا ہوا؟ تو دراصل اسلامی ممالک جو یہ لبادہ اوڑھے ہوئے ہیں اسلام کا, حقانیت کا, حقوق کا, دراصل یہی مجرم ہیں. عوام دنیا کے جو ہیں مسلمان وہ اس چیز سے باخبر ہے کہ اسرائیل کی حدیں بڑھتی جا رہی ہیں, اور آپ کو یقین, آپ کو میں یقین دلاتا ہوں کہ مرے ہوئے مناخن بیگن نے کھلے بندوں, بی بی سی کی مجھے اب تک اعلان اس وقت وزیر خارجہ تھا جہاں بحث ہوئی, تو اس نے صاف لفظوں میں یہ کہا جب کیمپ ڈیوڈ کی بات بھی چل رہی تھی کہ ہمارا صرف یہ نہیں ہے کہ ہم فلسطین کی زمینوں پہ قبضہ کرنا چاہتے ہیں یا اردن کے مغربی کنارے پر ہم اپنی بستیاں قائم کرنا چاہتے ہیں. اس مردود نے تو یہاں تک کہہ دیا تھا کہ یہ جو ہے جوڈیا اور سمیرہ کا علاقہ جو ہے معاذ اللہ اس میں مدینہ منورہ یعنی یہ صرف کا نام لیا جو مدینہ منورہ کا پہلے نام تھا کہ یہ علاقے بھی ہمارے ہیں, ہم ان کو بھی اس کے اندر شامل کرنا چاہتے ہیں. تو ان کی جو باتیں ہیں دیکھیے, دوسری آخری بات میں یہ عرض کرنا چاہتا ہوں کہ ہم سب کو یہ معلوم ہے کہ اسرائیل طاقت کے لحاظ سے, ذرائع کے لحاظ سے, وسائل کے لحاظ سے, پشت پناہی کے لحاظ سے, بھائی جس کے پیچھے خود امریکہ کی پوری طاقت کھڑی ہوئی ہو. آپ کو یاد ہوگا 67 کی وار میں, یہ چھپی ہوئی بات نہیں ہے کہ امریکن پائلٹ جو تھے وہ ان کے جہاز اڑا رہے تھے, تربیت اب تک وہیں سے مل رہی ہے, سارا زور جو ہوتا ہے پشت پناہی جو امریکہ کی ان کو میسر جی. تو طاقت کے سامنے صرف ایک بات ہو سکتی ہے کہ اگر متحد ہو کر کہیں سے دنیا کی کسی گوشے سے ان مظلوموں کے لیے آواز اٹھے تو پھر کچھ نہ کچھ یہ ہوتا ہے کہ اثر ہوتا ہے, اور ان کو بھی یہ فکر رہتا ہے اسرائیلی ظالموں کو کہ ہم اس حد تک نہ بڑھیں کہ ساری دنیا ہم پر تھو تھو کرے اور ساری دنیا جو ہے ہم پر وہ تھو
جی. منظور صاحب میں پھر حاضر ہوں گا آپ کے سامنے, پھر حاضر ہوں گا, شکریہ آپ کا. ثاقب اکبر صاحب, یہی سوال میں آپ سے کرنا چاہوں گا کہ اب جب کہ یہ رپورٹ آ گئی 113 صفحات کی اور اس میں کہا گیا ہے کہ اسرائیل نے جنگی جرائم کا ارتکاب کیا ہے, تو آپ کیا توقع کر سکتے ہیں کہ کیا کوئی عملی اقدام بھی ہوگا, کوئی کاروائی بھی ہو سکتی ہے؟
میں سمجھتا ہوں کہ عملی کاروائی کا تو ہمیں بالکل توقع نہیں کرنی چاہیے, کیونکہ اسرائیل کو اور خوف بھی نہیں ہے, اسرائیل کو کوئی خطرہ نہیں ہے اس کا کہ اس کے خلاف کوئی عملی کاروائی جو ہے کی جائے گی. اس کی وجہ یہ ہے کہ کوئی اس کو تھریٹ اتنا بڑا محسوس نہیں ہوتا. ایران اگر ایک تھریٹ بن گیا تھا, حزب اللہ اس کا تھریٹ بن گیا تھا اس کے لیے, کیونکہ ایران کے اسلامی انقلاب کے بعد ایک بڑی موو اس کے لیے اٹھی اور وہاں کے اس کے اثرات پوری عرب دنیا پہ اور عالم اسلام پہ ہوئے. اسرائیل سے جو ہے وہ اس کو امام خمینی نے کہا کہ یہ ایک سرطانی پھوڑے کی حیثیت رکھتا ہے, اور انہوں نے کہا کہ ایک ناجائز ریاست ہے. تو یہی اسرائیل جو فلسطینی تھے ان کا موقف شروع سے یہی چلا آ رہا تھا کہ اسی لیے پی ایل او اس زمانے میں اسرائیل کو جو ہے وہ ایک ناجائز ریاست سمجھتی تھی, قبول نہیں کرتی تھی. لیکن اس کے بعد کیا ہوا؟ ابھی اس وقت ہالینڈ کے سفیر کا بیان آیا ہے کہ جو گلف سٹیٹس ہیں, سعودی عرب کا نام لیا, مراکو کا نام لیا, باقی کئی مسلمان ملکوں کا نام لیا, وہ تھرو ہالینڈ جو ہے وہ جتنی کمرشل ریلیشنز ہیں اسرائیل کے ساتھ وہ کہتے ہیں ہمارے ذریعے سے قائم, وہ اپنا رول جو ہے وہ پلے کرتے ہیں, اگرچہ بظاہر ان کے سفارتی تعلقات نہ ہوں بہت سارے اور کہیں ایک کے ہیں بھی. تو اب اسرائیل کو تو یہ ہر طرف سے تحفظ ہے. میں تو یہ رپورٹ جو اسرائیل نے خود اسرائیلی آرمی نے اپنی سائٹس پر یہ جو رپورٹس دی ہیں جس میں اس نے بتایا ہے کہ اس نے فلاں فلاں مسلمان ریاست کو اتنا اسلحہ بیچا ہے, کون نہیں جانتا کہ ترکی کے ساتھ اس کے فوجی تعلقات ہیں, مشترکہ مشقیں ہوتی ہیں. لیکن زیادہ افسوس تو ان عربوں پر ہے کہ جن جو اسرائیل کے ساتھ جن کے جو ہے وہ دفاعی سلسلے ہیں, بظاہر ہو سکتا ہے کہ جو دفاعی معاہدہ آپ کو نظر نہ آئے, لیکن دفاعی معاہدوں کے بغیر اسرائیل کس طرح سے ان کو جو ہے وہ اسلحہ فروخت کرتا ہے. اگر اسرائیل کو خطرہ ہوتا ان ریاستوں سے, سعودی عرب سے, قطر سے, گلف اسٹیٹ سے, تو کیسے ان کے ساتھ اتنے اچھے قریبی تعلقات جو ہے وہ قائم کرتا. بلکہ وہ رپورٹ میں تو یہ بھی کہا گیا ہے کہ موساد کے اس طرح اپنا سعودی انٹیلیجنس کے ساتھ بڑے اچھے روابط ہیں, خاص طور پہ ایران کو کنٹین کرنے یا کرٹیل کرنے کے لیے ان کی جو مشترکہ انٹیلیجنس کا جو تبادلہ ہے وہ ان کے ساتھ جاری ہے. بحرین کی جو فوجی جو اس وقت شاہی حکومت ہے اس کے ساتھ جو ہے وہ اس طرح کے, بلکہ رپورٹ میں تو بہت واضح طور پہ کہا گیا ہے, وہی ایران کا نام لیا گیا ہے, حزب اللہ کا نام آیا ہے, یعنی جو ایران کی الائز یا ہمانگ جو قوتیں اس خطے میں موجود ہیں وہ تو اصل میں ایران کی الائز نہیں ہے, وہ تو وہاں کے فلسطینیوں کے عوام کے حقوق کی الائز ہیں, اور ایران نے تو اسی کی بات کی ہے. تو اگر یہ ساری صورتحال اس سارے علاقے میں موجود ہے, اور اگر داعش ایک ایسی قوت اور النصرہ جو ہے ایسی قوت کے طور پہ وہاں ابھرتے ہیں कि जिनको इसराइल की भी पुष्ट पनाही हासिल है और इधर इन लोगों की भी पुष्ट पनाही हासिल है, अगर उनके बीमारों और जख्मियों का इलाज जाके तल अबीब में और उस तरफ होता है, तो आप मुझे ये बताएं कि कौन उस खित्ते में इन मजलूमों की और फलस्तीनियों की और ये गजा के मजलूमों की आवाज़ जो है वो बनेगा।
बहुत शुक्रिया साकिब अकबर साहब।
जी
रिजवी साहब, मैं आपसे ये पूछना चाहूँगा कि ये जो रिपोर्ट आई है अक्वामे मुत्तहिदा की जो कमेटी है तहकीकाती, उसमें एक तरह से कोशिश की गई है कि फिलिस्तीनी ग्रोहों और ख़ासतौर पर हमास को भी जंगी जराइम का मुजरिम करार दिया जाए। उसने कहा कि जिस तरह से हमास ने रॉकेट बरसाए हैं इसराइली इलाकों पर, उसमें भी जंगी जराइम का इर्तकाब हो सकता है, उसका इम्कान हो सकता है। ये कहकर, ये जुमला उसमें शामिल कर क्या हासिल करना चाहे अक्वाम मुत्तहिदा ने और क्या कहना चाहे, क्या पैगाम देना चाहे?
देखिए, इसका पैगाम वाज़ेह है कि जब इसराइल ने हमला शुरू किया पिछले साल, तो सबसे पहले बहाना यही किया गया कि जी हमास की तरफ से रॉकेटों की बारिश हुई है और उन्होंने हमारी सिविल आबादी पर, शहरियों पर रॉकेट बरसाए हैं, और दो या एक पहला जो इसराइली मरा उसका हवा खड़ा करके उन्होंने फिर ये कार्रवाई करके और तकरीबन 2500 आदमियों को तह तह कर दिया, ज़िबा कर दिया, बच्चों की तादाद जैसे आपने खुद कहा अपनी गुफ्तगू में। तो दरअसल बात यह है कि ये जो रिपोर्ट आई है इसमें भी यही सामने नज़र आता है कि इसराइल को फिर भी बचा लिया जाए। अगर कहीं से ये मुतालबा सामने आएगा, इस रिपोर्ट का मकसद सिर्फ इतना है, अगर कहीं से जैसे कि आवाज़ें उठ रही हैं कि इसराइल को जंगी जराइम की तरफ लाया जाए, पहले तो ये नामुमकिन है, चूँकि वो खुद सेक्रेटरी नहीं, उसने दस्तखत नहीं किए हुए, वो हर्ज़ोगोविना बोस्निया वाला मसला तो है नहीं, ना ये रवांडा वाला मसला है कि उनको पकड़ कर लाया जाएगा, या जिस तरह के उमर अल बशीर को आजकल गिरफ़्तार करने की कोशिश की जा रही है। तो दरअसल कहना ये चाहते हैं, रिपोर्ट में कहा ये जा रहा है कि जी दोनों जंगी मुजरम हैं, इसलिए एक दर्जे में अगर तो कुछ वो कह ही ये रहे हैं कि इसराइल ने जो ताकत इस्तेमाल की है वो ताकत जो थी वो जितने जराइम थे हमास से उससे बढ़कर ज़्यादा थी, और इसमें जो बच्चों की शहादतें और तबाही हुई है, इसराइल को इस किस्म की जवाबी कार्रवाई नहीं करनी चाहिए थी, सिर्फ वो कह ये रहे हैं। दरअसल इस रिपोर्ट का मकसद ये है कि इब्तदा, फिर भी वो इल्ज़ाम यही लगा रहे हैं कि इब्तदा हमास की तरफ से हुई है, अगरचे वो ये कहने पर मजबूर हैं कि इस इब्तदाई कार्रवाई के बाद जो इसराइल ने उसका जवाबी कार्रवाई की है, वो जो ताकत इस्तेमाल की है उस ताकत का कोई जवाब नहीं था। तो अब ये आलमी दुनिया पर, आपको याद होगा कि जब ये पहले पहले मसला शुरू हुआ पिछले साल, तो कम अज़ कम मग़रबी अखबारात में या यूरोप में या अमेरिका में तो क्योंकि यहूदी लॉबी इतनी मजबूत है कि वहाँ तो कोई सच्ची बात कोई अगर शख्स कह दे तो यकीन वो बहुत ही 100 में 1 होगा, लेकिन यहाँ भी अगर से कुछ अखबारात ऐसे हैं जो कभी कभी उनके मुँह से सच्ची बात, कलंदराना बात निकल जाती है, तो वो उन्होंने भी ये कहना, पहले पहले यहाँ पर प्रोपेगेंडा यही शुरू किया गया कि इसकी इब्तदा जो हुई है वो रॉकेटों की वजह से जो शहरी इजरायली शहरी मरे हैं ये उसका जवाबी कार्रवाई है। तो इसका नतीजा यही निकलेगा कि पहले तो ये कार्रवाई होगी नहीं, क्योंकि इजराइल जो है वो कभी भी अपने आप को हेग की अदालत में पेश करने के लिए तैयार नहीं होगा, बिल्कुल यकीन, ये तो बात यकीन ही है। और उसमें सबसे बड़ी बात यह है कि जिसका सबसे बड़ा असर है वो है अमेरिका का, अमेरिका कभी भी नहीं चाहेगा कि जो नतन्याहू है वो या उसके नुमाइंदों को हेग की अदालत में पेश किया जाए, क्योंकि अभी ये इलेक्शन जीते हैं और उनके जो गुरूर से सर जो हैं वो ऊंचे हुए हुए हैं। तो इसलिए इसमें जो अश्कशोई की गई महाज इसलिए की गई है कि अभी भी जो लोग यहाँ यूरोप में या वेस्ट में रहते हैं और जिनको ये पता है सारी अंदरून खाना कहानी का कि फ़लस्तीनों पर बेपनाह ज़ुल्म व सितम हो रहा है और होता रहेगा, और वजह तौर पर यह भी कहा जा रहा है कि चूँकि इसराइल के तौसी मनसूबे जो हैं वो अभी तक ख़त्म नहीं हुए, बल्कि रोज़ बरोज़ उनकी आबादियाँ बढ़ रही हैं, उनकी बस्तियाँ, नई बस्तियाँ तामीर की जा रही हैं, इसराइल फ़लस्तीनों को बेदखल किया जा रहा है, उनके घरों को लूटा जा रहा है, बर्बाद किया जा रहा है। तो इस वजह से इसका एक ही सिर्फ मकसद है कि अगर कभी कोई ऐसी सूरत पैदा हो जाए कि हेग की अदालत जो है आज खुद वो कोई इब्तदाई कदम उठाकर ये कहना शुरू कर दे कि इन लोगों को यहाँ कटहरे में लाया जाए और हम समात करके ये फैसला करेंगे कि किसका कितना कसूर है, तो यकीन कीजिए कि उसकी ये पेशबंदी हो रही है कि अगर कभी कोई ऐसी सूरत पैदा हो जाए, मुमकिन है कि लोगों के जो है ज़मीर जाग उठे और लोगों की तरफ से दबाव आ जाए, अगर जिसके इम्कान नज़र नहीं आते, तो इसराइल इस रिपोर्ट के ज़रिए से ये बहाना करना चाहता है कि अगर हम मुजरम हैं तो इस जुर्म की इब्तदा फ़लस्तीनियों की तरफ से हुई है, लिहाजा उनको भी उसी तरह कटहरे अदालत में।
बहुत शुक्रिया आपका, मैं फिर हाजिर हूँगा, आप स्टूडियो में मौजूद रहिएगा। चलते हैं एक बार फिर कराची स्टूडियो जहाँ पर इरफान अली साहब मौजूद हैं। इरफान अली साहब, अक़वामे मुत्तहिदा की जो रिपोर्ट आई है उसमें एक भोंडा मजाक नहीं है कि उसमें कोशिश की गई है कि हमास या गजा के ग्रोहों को भी शामिल किया जाए बनवाने जंगी मुजरिम, इससे बड़ा कोई मजाक हो सकता है?
देखिए, मैं वो ये अर्ज़ कर रहा था, पिछली दफ़ा भी यहाँ लाइट चली गई थी तो उस वजह से वो बात मुनक़ता हो गई, कि ये ज़ालिम मज़लूम को बराबर करने वाली जो थ्योरी है इनकी, वो चल नहीं पाएगी, क्योंकि कातिल कातिल है, मक्तूल मक्तूल है। मक्तूलीन के वर्सा को कातिलों के हम बस्ता जो है उसको हम पैमान नहीं करार दिया जा सकता। हम जो पहले भी ये अर्ज़ करते रहे हैं कि जो है इसराइल जो है एक नाजायज़ वजूद है, इंटरनेशनल लॉ के तहत नाजायज़ वजूद है, अक़वामे मुत्तहिदा के कवानीन की रूह से एक नाजायज़ वजूद है। उसके ख़िलाफ़ जो गज़ा हो या मगरबी किनारा हो या बैतुल मुक़द्दस की सरजमीन हो, वहाँ के रहने वाले फ़लस्तीनियों को हक़ है कि उस गैर मुल्की तसल्लुत को, अजनबी तसल्लुत को, कब्ज़े को, उसके मतलब जो है उसको रद्द करे और उसके ख़िलाफ़ जो है मुसल्ला मुकावमत करे। ये इंटरनेशनल लॉ ने इसकी इजाज़त दे रखी है कि ये लेजिटिमेट नेशनल रेजिस्टेंस होती है किसी भी मुल्क की। तो दूसरी बात जो है, मैं पहले भी अर्ज़ कर रहा था कि ये मसला रॉकेट वाला नहीं था, ये मसला ये था कि मगरबी किनारे में जो नाजायज़ यहूदी बस्ती है वहाँ से कोई जो है यहूदी उस सेटलर जो है अगवा हुआ था, फिर उसको कत्ल कर दिया गया था, नामालूम कोई अफराद थे। गज़ा से उसका कोई दूर दूर का भी ताल्लुक नहीं था, और गज़ा वहाँ से बहुत दूर है और उसके बीच में भी जो है इसराइली कब्ज़ा है और उसके चारों तरफ इसराइली कब्ज़ा है। अव्वल ये कि वो वाक़िया जिसकी वजह से गज़ा की जंग शुरू हुई थी, वो वाक़िया था जो यहूदी सेटलर्स जो थे उनकी किडनेपिंग और मर्डर के बाद हुआ था। तो पहली बात यह कि जो है वो सेटलर जो जहाँ पर सेटलमेंट है, यहूदी बस्ती है, उसकी हैसियत भी गैरकानूनी थी। मैंने पिछली दफ़ा भी पिछले साल भी अर्ज़ किया था ये कि वो भी गैरकानूनी थी, बस्ती भी गैरकानूनी थी, वहाँ की सिक्योरिटी की जिम्मेदारी भी गज़ा वालों की नहीं थी, हत्ता के मगरबी किनारे पे जो हुकूमत है महमूद अब्बास की इंतजामिया की, उसकी भी जिम्मेदारी नहीं थी। ये जिम्मेदारी किसकी थी? सहयूनी जो नाजायज हुकूमत है नस्ल परस्त, उनकी अपनी जिम्मेदारी थी कि उसकी सिक्योरिटी करते और उनका दिफा करते। तो ये एक ड्यूबियस एक केस था जिसकी बुनियाद पर गजा की जंग को मतलब जो है जन्म दिया गया, और ये दानिश्ता था। अब मुझे ये बताया कि कल गजा से ऐसी कौन सी चीज हुई थी कि इसराइली तैयारे उड़े और उन्होंने एयर स्ट्राइक की कल सहरी के वक्त, जो आपने देखा होगा रात को प्रेस टीवी जो उसको दिखा रहा था शहरी के औकात में, यहाँ पर हम भी देख रहे थे। ठीक है, अब वो जो रिपोर्ट है उसके अंदर आप पढ़ लें, जिस रिपोर्ट के बुनियाद पर आप ये प्रोग्राम कर रहे हैं जो इंडिपेंडेंट कमीशन यूनाइटेड नेशंस का, उसमें ये लिखा हुआ है कि इसराइल ने जो है ये जो नाजायज सहयूनी रियासत है, इसराइल हम जो है उसको जायज रियासत नहीं कहते, ठीक है, 6000 एयर स्ट्राइक किए उसने, 6000 इसराइल की एयर स्ट्राइक है और उसमें 50,000 टैंक के और आर्टिलरी के शेल फायर किए गए, 50,000, ठीक है। और पिछली दफा जो है जो 2-3 महीने पहले रिपोर्ट आई है उसमें कहा गया है कि जो है 1967 की जंग में फलस्तीनियों का इतना नुकसान नहीं हुआ था जितना इस गजा की 2014 वाली जंग में हुआ है। तो ये टोटल जो है मतलब जो जो भी इसराइल की कार्रवाई होती है वो यकतरफा होती है, जारहाना होती है, अग्रेशन होती है, ये काउंटर टेररिज्म नहीं है। दुनिया में कहीं पर भी ये चीज जो है वो कोई कोई भी बाफहम जो है अकलमंद इंसान इसको तस्लीम नहीं करेगा कि गजा कहाँ, मगरबी किनारा कहाँ, ये सब तो जो है ओपन एयर जेल है, इसके तो चारों तरफ जो है सहयूनी मौजूद है, उनकी अफवाज मौजूद है, उनके टैंक मौजूद है, ये तो उसके घेरे के अंदर है, उसके नरगे में है। और 2007 से अगर आप कहें तो मतलब बाकायदा तौर पर जो है गजा का एक मतलब जो है वो मुहासरा है जो आज तक कायम है, और उसके लिए जो है उसको जो है अक़वामे मुत्तहिदा भी तस्लीम करता है कि ये मुहासरा है। गजा तो खुद मुहासरे में है, उसकी वो टनल के जो मिस्र से आ रही थी वो तक तो बंद कर दी गई है। गजा के लोग बेचारे बिजली को तरस रहे हैं, गजा के लोग मतलब जो है कुव्वत-ए-खरीद से महरूम हो चुके हैं, गजा के लोग जो है कसमा पुरसी के आलम में जिंदगी गुजार रहे हैं, टूटे हुए उन घरों के अंदर जो है वो इफ्तार कर रहे हैं, मतलब इंसानियत की तजलील हो रही है, और ये कह रहे हैं कि गजा के लोग जो है वो दहशतगर्द है, वहां से बैठकर दहशतगर्द कार्रवाई कर सकते हैं, यानी कि उनकी 7-8 सालों से तो जो है वो महासरे में है, उनकी तो कोई कुमक ही नहीं है कहीं बाहरी दुनिया से, वो तो इंसानी इमदाद को तरस गए हैं और ह्यूमैनिटेरियन जो बुनियादों पर वहां पर जो है चीजें हो रही हैं, होनी चाहिए थी वो नहीं हो पा रही हैं, तो वो कैसे करेंगे?
बहुत शुक्रिया आपका। साकिब अकबर साहब, मैं आपसे पूछना चाहूंगा, इस रिपोर्ट के आने के बाद आप क्या समझते हैं कि जैसा कि फिलिस्तीन की सुप्रीम लीगल एड कमेटी ने ऐलान किया कि कल वो हेग की अदालत में सहयोगी हुकूमत के खिलाफ पहला मुकदमा दर्ज कराने जा रहे हैं, तो इस रिपोर्ट से जिसमें अक़वाम मुत्तहिदा ने इसराइल को जंगी मुजरिम करार दिया है, उनके मौक़िफ़ को कितनी ताकत मिलेगी और कितना असर मुरतब हो सकता है फिलिस्तीनी ग्रोहों की शिकायत के ताल्लुक से, उनकी शिकायत कितनी मुस्तहकम और मजबूत हो सकती है?
मेरा ख्याल है कि इसकी उतनी ही हैसियत है जितनी महमूद अब्बास ने UNO में जनरल असम्बली की एक मुबसर सीट के लिए फलस्तीन को जो है वो मनवाने की कोशिश की और जो कुछ उसके नतायज निकले, क्योंकि वो तो सारे का सारा टू नेशन थ्योरी जो उन्होंने बनाई है नाम नेहाद, उसकी तकवीयत के लिए वो वहाँ गए थे कि इसराइल भी वहाँ रहे, हम भी वहाँ हैं, तो ठीक है ये किस्सा जो है ये ख़त्म किया जाए। अगर ये रिपोर्ट की अगर तफसीलात को पढ़ा जाए तो जब ये रिपोर्ट ये कहती है कि इस जो कुछ जिसको वो जंग कहते हैं और हम जिसको अपने हकायक और दलाइल की बुनियाद पे एग्रेशन कहते हैं, जो जिसको वो ये कहते हैं कि ये जंग है और इसमें दो तरफ हैं और इसकी पहल वो इसका इनिशिएटिव वो गजा के लोगों पे या हमास पे डालते हैं, तो मुझे ये बताएं कि फिर जो भी उसका नतीजा निकले, उसका मलबा जितना भी है, वो किस तरह से आप हैक की उस अदालत में जिसमें उन्हीं के लोग बैठे हुए हैं, कोई मैं नहीं समझता कि कोई आप मुस्बत नतीजा जो है वो वहाँ पे हासिल कर सकेंगे, जाके भी देख लें, ये भी आजमा लें। ये सारे के सारे जो एक पूरा वर्ल्ड आर्डर कायम किया गया है जिसमें ये जो बड़े आलमी बैंक हो गया, जिसमें ये UNO हो गया, जिसमें ये हैक की नाम नहाद अदालत हो गई, जिसमें ये नाम नहाद आलमी कवानीन हो गए, जिसको ये इम्प्लीमेंट करने के लिए नेटो मौजूद है जो जो UNO के मातहत नहीं है, ये सारा एक आलमी ये एक 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 वर्ल्ड ऑर्डर है जो अमेरिका और बरतानिया के तहत कायम किया गया, इसमें आप कैसे अपने लिए जो है वो खैर की तवक्को कर सकते हैं? मैं नहीं समझता कि इसमें देखें, मुझे याद पड़ता है कि पिछले साल जब ये जंग या एग्रेशन इसराइल ने मुसल्लत की हुई थी तो बांकी मून की मुलाकात जो है वो न्यूयॉर्क में नेतन्याहू से हुई थी और उन्होंने फिर मुश्तरका प्रेस कॉन्फ्रेंस की। आप ये देखें कि UNO के सरबराह ने क्या कहा उसमें, उसने कहा कि उसने अपील की कि इसराइल ये हमले महदूद कर दे, यानी ये नहीं कहा उन्होंने कि ये जुल्म हो रहा है और ये जारियत हो रही है और ये कर दिए जाए। जब ये पस मंजर हो UNO का और UNO के तहत इस तरह की अदालत हो, तो मेरा ख्याल ये है कि असल किस्से से जो है वो ये कि इसराइल का वजूद नाजायज है और ये
मेरे पास वक्त बहुत कम बचा है, आखिरी सवाल भी आपसे करना चाहूँगा मुख्तसर जवाब। इस रिपोर्ट के आने के बाद सहयोगी हुकूमत के वज़ीर आज़म नेतन्याहू को झुंझुलाहट का इजहार क्यों करना पड़ा और क्यों वो परेशान नज़र आए और क्यों उन्होंने इस रिपोर्ट को सख्ती के साथ मुस्तरद किया?
देखिए, ये वो ये भी नहीं चाहते इतना भी कि उनको ये कहा जाए कि उन्होंने एग्रेशन की है, क्योंकि अगर नेट शेल अगर तासुर जाहिर है कि तासुर तो फिर जब नुकसान फलस्तीनियों का ज़्यादा हुआ है, बंदे उनके मरे हैं, 2,500 इंसानों को कत्ल कर दिया गया, उनके सारे हर तरफ उनका मुहासरा किया हुआ है, तो फिर तासुर तो ये रिपोर्ट ने दिए है और ये तासुर भी इसराइल नहीं चाहता कि कायम हो कि इसराइल ने एग्रेशन की है। और आपको पता है कि छोटी छोटी अगर कोई बात हो जाए दुनिया में तो इसराइल की तरफ से तेज़ रफ्तारी से रिटेलिएशन आती है। वो नहीं चाहता कि वो लोग जो अभी तक एक मखमसे में हैं या कोई फैसला नहीं कर पाए कि इसराइल किस कदर एक नाजायज़ रियासत है और वो मुसलसल एग्रेशन की हालत में है, तो वो नहीं चाहा उसने कि इसराइली वजीर आज़म ने कि ये तासुर दुनिया में जाए, इसलिए उसने झुंझलाहट का मुजाहरा किया
जी। बहुत बहुत शुक्रिया जनाब साकिब अकबर साहब, मंजूर रजी साहब के भी हम शुक्रगुजार हैं और इसी तरह कराची में अपने मेहमान जनाब इरफान अली साहब के। नाज़रीन, आपने हमारे مہمانوں کی گفتگو ملاحظہ فرمائی۔ اگرچہ اقوام متحدہ کی رپورٹ میں صراحت کے ساتھ یہ کہا گیا ہے کہ اسرائیل نے بہت ہی تباہی مچائی اور اسرائیل کو جنگی مجرم ثابت کرنے کے لیے خود غزہ میں جو اقوام متحدہ کی زیر نگرانی چلنے والے اسکول تھے ان کو جس طرح سے تباہ کیا گیا اور اسرائیل نے ان اسکولوں پر جس طرح سے بمباری کی اور ان اسکولوں میں موجود بے گناہ شہری جس میں خواتین اور بچے زیادہ تر تھے وہ شہید ہوئے، یہی کافی ہے۔ اور اقوام متحدہ نے اس وقت تو اس پر احتجاج کیا تھا اور اگر چاہتی اقوام متحدہ تو اسی اسکول پر ہونے والے حملے کو ظاہر ہے کہ ثبوت میں پیش کر کے پوری طرح سے اسرائیل کو جنگی مجرم گردان سکتی تھی، لیکن اس نے ظاہر ہے کہ امریکہ اور دیگر مغربی ملکوں کے دباؤ میں یقیناً ایسا کیا ہوگا کہ اس رپورٹ کو بیلنس کرنے کی کوشش کی اور کہیں نہ کہیں فلسطینی گروہوں کو بھی ذمہ دار ٹھہرانے کی کوشش کی، لیکن صراحت کے ساتھ یہ کہا گیا ہے کہ بنیادی طور پر جو جنگی جرائم کا ارتکاب کیا گیا ہے بڑے پیمانے پر وہ اسرائیل کی ہی طرف سے، اور یہی اسرائیل کی جو ہے وہ جارحانہ اور اس کی وحشیانہ سرشت کو ایک بار پھر عالمی سطح پر ظاہر کرتی یہ رپورٹ۔ اور ظاہر ہے کہ جیسا کہ ہمارے مہمانوں نے کہا کہ اس کے خلاف کارروائی کی امید تو نہیں کی جا سکتی، لیکن عالمی برادری بہرحال اس طرح کی رپورٹیں جب دے گی کی تو اس کے ضمیر اور بیدار ہوں گے اور اسرائیل کے تئیں نفرتوں میں اور اضافہ ہوگا اور یقینی طور پر فلسطین کے جو مظلوم عوام ہیں ان کے زخم کا کسی نہ کسی حد تک مرہم اس طرح کی رپورٹیں ضرور بنیں گی، لیکن ضرورت تو اس بات کی ہے کہ اسرائیل کے خلاف عملی اقدام کیا جائے اور عالمی عدالت میں اس کو پیش کیا جائے۔ اگلے پروگرام تک کے لیے اجازت دیجیے، خدا حافظ۔